This is VOA News. I'm Gene Randall. The impeachment investigation of U.S. President Donald Trump is gathering steam. House Democrats have issued a document subpoena to Secretary of State Mike Pompeo. Pompeo has missed two earlier document deadlines. AP's Julie Pace has some thoughts on the chances the president will, in fact, be impeached.
The reality is that President Donald Trump stands a very good chance and has a high likelihood of being impeached by the House. That is, of course, because that is a Democratic majority branch of Congress. But I do think that depending on what other evidence comes out, you want to watch Republicans. They control the Senate. That is where he would be essentially on trial if the House impeaches him. Right now, no signs that the Republicans are going to be anywhere close to convicting Trump. But you do want to watch some of these Republicans, people like Mitt Romney, people like Lamar Alexander, just for signs of whether there will be a little bit of a crack in that caucus.
That was Julie Pace of AP. Meanwhile, The Washington Post and The New York Times both are reporting that President Trump's special representative for Ukraine has resigned. Kurt Volker was named in the whistleblower complaint that Mr. Trump pressured Ukraine's president for help in an effort to tarnish the reputation of Democratic presidential hopeful Joe Biden. One of the most prominent Hong Kong pro-democracy activists says he'll enter elective politics in China's semi-autonomous territory. Joshua Wong made the announcement today, saying he would run in November's district council election.
I am running for the office of the South Horizon West constituency in the upcoming district council election. It's a decision came after careful consideration.
More news at voanews.com. Afghanistan's presidential election is underway amid Taliban threats of violence. The insurgents have warned the country's more than 9 million eligible voters to stay home or risk being hurt. As if to drive home the message, there was an explosion reported today at a polling station in Kandahar, which left more than a dozen people seriously injured. Tens of thousands of Afghan security personnel have been deployed across the country to protect voters. The two main contenders in the election are incumbent President Ashraf Ghani and his partner in the five-year-old unity government, Abdullah Abdullah, who has voiced concerns over the process. Police in northern Nigeria say they have rescued more than 300 men and boys, some as young as five, at a so-called Islamic school, where many had been beaten and sexually abused. Some were said to be in chains when officers carried out the raid in the city of Kaduna. The school enrolled students ostensibly to teach the Quran and to help adults with drug abuse problems. But police say the place was not licensed to run any type of educational programs, and they say the owner of the facility and six staff members were arrested. Officers said the victims were from various countries, including Nigeria, Burkina Faso, Mali, and Ghana. The United Nations reports continuing human rights violations in both government and separatist-controlled areas of Ukraine. The report also documents violations perpetrated by the Russian occupiers of Crimea. But it also notes that under newly elected President Volodymyr Zelensky, Ukraine shows signs of turning a corner. Lisa Schlein reports for VOA from Geneva.
It notes the Ukrainian government and Russian-backed separatists in eastern Ukraine largely continue to respect the ceasefire and have disengaged forces. In addition, it says the High Anti-Corruption Court of Ukraine has begun operating. The report urges the newly appointed prosecutor general and chief military prosecutor to promptly investigate conflict-related and other grave human rights violations on both sides of the contact line. This is the patch of land that divides the government and separatist-controlled areas in eastern Ukraine. UN Deputy High Commissioner for Human Rights Kate Gilmore says accountability for past and present human rights violations on both sides of the line have to be addressed.
Lisa Schlein filed that report for VOA from Geneva. Joseph Wilson, the former ambassador who disputed U.S. intelligence on Iraq that was used to justify going to war, has died. He was 69. Wilson died of organ failure in Santa Fe, New Mexico. That word from his former wife, Valerie Plame, whose identity as a CIA operative was exposed in 2003, just days after Wilson's criticism of reports that Iraqi leader Saddam Hussein was attempting to purchase uranium in Africa. More news at voanews.com. Gene Randall, VOA News.
वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ में मुसद हसन। सबसे पहले नजर डालते हैं आज के प्रोग्राम के रन डाउन पर। हफ्ता भर की आम खबरों की सुर्खियाँ और उन पर माहिरीन का तबसरा। सेगमेंट अलिफ से ये तक, जिसमें बात होगी तालीम पर। प्रोग्राम सेहत जिंदगी है, उसमें बात करेंगे मुल्क में बावले कुत्ते और दीगर बावले जानवरों के कांटे की बीमारी रेबीज पर। स्पोर्ट्स के सेगमेंट में बात होगी पाकिस्तान की पहली खातून अंपायर हुमा फर्रा से, और इसके अलावा कुछ खसूसी रिपोर्टें भी आज के प्रोग्राम का हिस्सा हैं। तो सबसे पहले नज़र डालते हैं हफ्ते भर की अहम शह सुर्खियों पर। बाईस सितंबर अमरीका के सदर डोनाल्ड ट्रंप की ह्यूस्टन में भारत के वजीर आजम नरेंद्र मोदी के जलसे में शिरकत। हाउडी मोदी से मौसूम इस जलसे में सदर डोनाल्ड ट्रंप का दोनों मुल्कों के दरमियान दो तरफा ताल्लुकात को नई बुलंदियों तक पहुंचाने का अज़्म। दूसरी तरफ ह्यूस्टन में ही वजीर आजम मोदी के खिलाफ सिख, कश्मीरी और पाकिस्तानी कम्यूनिटी के मुश्तरक मुजाहरे। 22 सितंबर ही को पाकिस्तान के वज़ीर आज़म इमरान ख़ान ने एमनेस्टी इंटरनेशनल की सेक्रेटरी जनरल, अमरीकी सेनेटर लिंडसे ग्राहम और ज़ल्मे खलीलज़ाद के साथ मुलाकातें की। भारत के ज़ेर इंतज़ाम कश्मीर और अफगानिस्तान की सूरतहाल पर तबादला ख्याल। 23 सितंबर पाकिस्तान के वज़ीर आज़म इमरान ख़ान की सदर डोनाल्ड ट्रंप के साथ मुलाकात। भारत के ज़ेर इंतज़ाम कश्मीर में कर्फ्यू और मवासलाती बंदिशें ख़त्म कराने का पुरजोर मुतालबा। सदर ट्रंप का एक बार फिर बयान कि अगर पाकिस्तान और भारत चाहें तो कश्मीर के मसले पर सालिसी कर सकते हैं। 24 सितंबर पाकिस्तान और उसके ज़ेर इंतज़ाम कश्मीर में रेक्टर स्केल पर 5.8 शिद्दत का जलजला। कश्मीर के ज़िला मीरपुर में सबसे ज़्यादा जानी और माली नुकसान, कम से कम 30 अफराद हलाक और 100 से ज़्यादा जख्मी हो गए। मीरपुर में कई घर मलबे का ढेर हो गए, सड़कों में गहरे शगाफ, कई पुल टूट गए। और 24 सितंबर की यह खबर कि आलमी बरादरी ने मायूस किया, अक़वाम मुत्तहिदा की जनरल असम्बली में शिरकत के लिए न्यूयॉर्क आए पाकिस्तान के वज़ीर आज़म इमरान ख़ान की ईरान और न्यूजीलैंड के सरबराहों से मुलाकात। इसके अलावा दुनिया की दीगर क़यादतों से मुलाकातों के बाद न्यूयॉर्क में प्रेस कॉन्फ्रेंस। 24 सितंबर ही को अमरीका से एक और अहम खबर जो दुनिया भर में तवज्जो का मरकज रही। हाउस स्पीकर नैन्सी पेलोसी ने सदर डोनाल्ड ट्रंप के खिलाफ मुआवजे के लिए तहकीकात का हुक्म दे दिया। सदर ट्रंप पर तनकीद है कि उन्होंने यूक्रेन के सदर को फोन पर साबिक अमरीकी नायब सदर जो बाइडन के बेटे के कारोबारी मामलों पर तहकीकात के लिए इसरार किया और इख्तियारात का नाजायज इस्तेमाल करने के मुर्तकिब हुए। सदर ट्रंप और उनकी पार्टी इन इल्जाम की तरदीद करती है। 26 सितंबर पाकिस्तान तुर्की मलाइशिया के रहनुमाओं का इस्लामोफोबिया और इस्लाम से मुतल्लिक गलत तसव्वुरात से निपटने के लिए मिलकर अंग्रेजी टेलीविजन चैनल खोलने का फैसला, ताकि मगरबी ममालिक के आवाम तक इस्लाम से मुतल्लिक गलत तसव्वुरात की नफी की जा सके। फैसले का ऐलान पाकिस्तान के वज़ीर-ए-आज़म इमरान खान ने तुर्क सदर रजब तैयब एर्दोगान और मलाइशिया के वज़ीर-ए-आज़म महातीर मोहम्मद के साथ अक़वामे मुत्तहिदा की जनरल असम्बली के इजलास के मौके पर मुलाकात के बाद किया। और 27 सितंबर भारत के वज़ीर-ए-आज़म नरेंद्र मोदी का जनरल असम्बली में खिताब, आलमी मसाइल के हल में भारत की अहलियत और मुश्तरक काबिशों पर जोर, पाकिस्तान और कश्मीर पर किसी तरह की कोई बात नहीं की है। जबकि दूसरी जानेब वज़ीर आज़म इमरान खान का जनरल असम्बली से खिताब कश्मीर, इस्लामोफोबिया, मनी लॉन्ड्रिंग और आलमी मौसमियाती तगैरात पर तफसील से तबादला ख्याल। कश्मीर पर दुनिया को खबरदार किया कि पाकिस्तान और भारत के दरमियान किसी तरह की चपकलेश बहुत बड़े तसादों में बदल सकती है और इसकी लपेट में पूरी दुनिया आ सकती है। और अब इन कुछ खबरों पर तबसरे शामिल करते हैं। सबसे पहले अक़वामे मुत्तहिदा की जनरल असम्बली में 27 सितंबर को होने वाले पाकिस्तान और भारत के वज़राए आज़म के खिताब पर हमने बात की है पाकिस्तान के सीनियर सहाफ़ी और तजज़ियाकार मज़हर अब्बास से। मालूम किया है कि दोनों वज़राए आज़म की तकारीर कैसी थी।
देखिए, ये तो मुझे नहीं पता कि दुनिया ने इसको किस तरह देखा, लेकिन गालबन नरेंद्र मोदी ने इन इश्यूज को इसलिए नहीं टच किया कि उनके लिए ये डिफेंड करना बड़ा मुश्किल होता कि मकबूजा कश्मीर में कर्फ्यू क्यों लगा हुआ है। उन्होंने जो एक मुतनाज़ा इशू है उसको, उसमें 370 क्यों ख़त्म किया, तो इसलिए गालबन उन्होंने ये कोशिश की और ये तासुर देने की कोशिश की कि जी ये हमारा इंटरनल मसला है, इसलिए हम इसको डिस्कस ही नहीं करें इस चीज़ को, क्योंकि अगर वो करते तो उनके लिए बड़ा मुश्किल होता है इस पूरे जो एक्शन का दिफा करना। और चूंकि अब अमेरिका से भी ये डिमांड आई है कि वहाँ से आप वहाँ के कैदियों को रिहा करें, कश्मीरी लीडरों को रिहा करें, वहाँ से ह्यूमन राइट्स की कर्फ्यू ख़त्म करें, मीडिया ब्लैकआउट ख़त्म करें, तो इसलिए उन्होंने, मुझे लगता ये है कि उन्होंने डेलिबरेटली इस चीज़ को अवॉइड किया है इस चीज़ को, और इसीलिए उन्होंने गालबन उस इशू को टच नहीं किया पाकिस्तान के। दूसरी तरफ इमरान खान के लिए बहुत ज़रूरी था ये बात करना जो उन्होंने की, दो चीज़ें। एक तो ये कि उन्हें दुनिया को ये बताना था कि जो टेररिज्म है इसका मजहब से कोई ताल्लुक नहीं है, और इसीलिए उन्होंने बहुत खूबसूरती से तामिल टाइगर्स की मिसाल दी, और उन्होंने उन्होंने उस चीज़ को प्रेस किया कि अच्छा हुआ कि उस वक्त हिंदू इसको हिंदू उससे नहीं लिंक किया गया, हालांकि तामिल जो भी थे जो खुदकुश हमले करते थे वो हिंदू थे, लेकिन उसको हिंदू उसके साथ नहीं जोड़ा गया, और उन्होंने इस चीज़ को प्रेस किया कि जी अच्छा किया, इसलिए कि हिंदूइज्म का टेररिज्म से या खुदकुश हमले से ताल्लुक नहीं है। और यही उन्होंने सवाल उठाया कि इसी तरीके से दुनिया को 9/11 के बाद दुनिया ने जिस तरीके से इस्लाम फोबिया हर चीज़ को उससे जोड़ दिया वो गलत था, तो वो उनके लिए ये कहना बहुत ज़रूरी था ताकि जो टेररिज्म का एक जनरल परसेप्शन है दुनिया की नज़र में ख़ासतौर पर अलकायदा और इनकी वजह से, तो इस चीज़ को उससे डीलिंग किया जाए। और उसके बाद कश्मीर का इशू इसलिए उनके लिए बहुत ज़रूरी था क्योंकि वही पाकिस्तान का इस वक्त बेसिक इशू ये है कि इंडिया ने जो सेक्शन 370 और 35A जो है जिसके तहत उन्होंने ख़त्म किया है और मौजूदा कश्मीर को जो है हिंदुस्तान का हिस्सा बनाने की कोशिश की है, तो उनके लिए बहुत ज़रूरी था क्योंकि जिस फोरम पे वो खड़े थे उस फोरम के हवाले से उन्होंने दुनिया को ये बताना था कि यहीं से करारदाद मंजूर हुई थी और उसके बाद जितने भी शिमला माहिदा हो या लाहौर डिक्लेरेशन हो उसमें इस चीज़ को एग्री किया गया था। तो इमरान खान ने मेरे ख्याल न सिर्फ ये कि अपनी ऑडियंस के लिए पाकिस्तानी ऑडियंस के लिए
सही
उन्होंने बहुत ज़्यादा इम्प्रेस किया जनरली लोगों को, लेकिन दूसरी तरफ उन्होंने वर्ल्ड अटेंशन भी, अगर आप देखें कि उनके पिछले एक हफ्ते की जो एक्टिविटीज़ हैं उसमें वो कम से कम डोनाल्ड ट्रंप को और अमेरिकन एडमिनिस्ट्रेशन को इस तरफ ले आए कि कल अमरीकी स्पोक्समैन ने ये बात की कि भारत जो है वो मकबूजा कश्मीर में ह्यूमन राइट्स की वायलेशंस को रोके, वहाँ से कर्फ्यू उठाए और वहाँ के कैदियों को रिहा करे। अब ये अमेरिकन का एक ऑफिशियल स्टेटमेंट इस हवाले से आना मेरा ख्याल है इमरान खान और पाकिस्तान की गवर्नमेंट इसको अपनी सक्सेस के तौर पर लेंगे।
बहुत शुक्रिया मज़हर अब्बास साहब, थैंक यू सो मच आपने ज्वाइन किया। पाकिस्तान और भारत के दरमियान कश्मीर के मामले पे कशीदगी के दौरान एक अहम बयान भारत की फ़ौज के सरबराह की जानिब से आया है जिसमें उनका ये दावा था कि पाकिस्तान ने बालाकोट के अंदर एक तरबियती सेंटर को मुतहर्रिक कर दिया है जहाँ कम अज़ कम 500 अफराद को तरबियत दी जा रही है। पाकिस्तान की फ़ौज ने और दफ्तर खारजा ने इस बयान की तरदीद की, मजम्मत की, लेकिन दूसरी जानिब पाकिस्तान के माहिरीन और तजिया कार भारत के भी वो इस बात पे इत्तेफाक करते हैं कि ये मामला कश्मीर जिस तरह से फ्लैश पॉइंट बन चुका है वो ट्रांस नेशनल जिहादी यानी मुल्कों मुल्कों सफ़र करने वाले अस्करियत पसंदों की तवज्जो का मरकज बन सकता है और वो दखल अंदाज हो सकते हैं। प्रोग्राम जहां रंग में हमने बात की पाकिस्तान के दिफाई तजिया कार ब्रिगेडियर रिटायर्ड साद मोहम्मद से और भारत से मेजर जनरल दीपांकर बैनर्जी से हमने बातचीत की। आइए सुनते हैं उनकी गुफ्तगु से कुछ इकतबासात।
कश्मीर अगर लड़ रहा है तो उसका ना पाकिस्तान कोई उसको कुछ कर सकता है ना हिंदुस्तान को चाहिए कि वो उसको कंट्रोल करे, ये उनकी जिम्मेदारी बनती है। हमारे वजीर आजम ने मेरे ख्याल में दो टोक अल्फाज में कहा है कि जो भी ये काम करेगा वो पाकिस्तान और कश्मीर को उसके साथ दुश्मनी करेगा, तो इसके बाद मेरे ख्याल में पाकिस्तान इस किस्म की इजाजत नहीं दे सकता है कि यहाँ से कोई मिलिटेंट्स इन्फिल्ट्रेट करके जाए। लेकिन मैं आपको एक बात बता दूँ और वो ये है कि अगर ये जुल्म तशद्दुद जो कश्मीर के अंदर बरपा है इस वक्त अगर ये इस तरह जारी रहा तो जो ये ट्रांसनेशनल मिलिटेंट्स हैं इनकी मूवमेंट जो है ना वो इतनी आसानी से कंट्रोल नहीं होती है। आपने अगर देखा पहले जो अफगानिस्तान में अलकायदा थी या बाकी जो मिलिटेंट्स थे वो ग्रेविटेट कर गए लिबान की तरफ, चले गए अक्रॉस ईरान, चले गए इराक, चले गए और वो वहां पर पहुंच गए। जब वहां पर उनके खिलाफ कार्रवाइयां हुई और उनको वहां पर शिकस्त हो गई तो वो वापस ग्रेविटेट करके अफगानिस्तान की तरफ आ गए। तो इन ऐसे ग्रुप्स को कंट्रोल करना जो है वो बड़ा मुश्किल काम होता है, ये इतने आसानी से नहीं होता।
जैसे
है,
आप कह रहे हैं कि इस्लामिक स्टेट हो, अलकायदा हो, इस टाइप की जो ग्रुप्स हैं, जो तंजीमें जो ग्लोबली या इंटरनेशनली जो
मतलब इनके पास वो वसाइल मौजूद होते हैं, इनके पास वो तरीक़ाकार मौजूद होते हैं जिसकी वजह से ये इन्फिल्ट्रेट करके उधर चले जाते हैं। आपने यूरोप में देखा بوسنیا میں جب ظلم بہت زیادہ بڑھ گیا تھا تو بہت زیادہ اس طرح ٹرانس نیشنل جو ملیٹنٹس تھے وہ چلے گئے تھے بوسنیا میں, اور جس کی وجہ سے پھر یونائٹڈ اسٹیٹس نے اور اس کی یورپین الائز نے بوسنیا کا جو ہے وہ مسئلہ ایک دم حل کر دیا تاکہ وہاں پر یہ کوئی جواز کسی کے پاس نہ ہو کہ وہ وہاں پر جا کے اور ملیٹنسی کرے یا انسرجنسی میں انوالو ہو جائے. تو یہ اس وقت کشمیر, یہ کشمیریوں کا ابھی مسئلہ ہے, کشمیر میں کشمیریوں نے اپنی لڑائی لڑنی ہے, آزادی کی جو ان کی جنگ ہے وہ کشمیریوں کا مسئلہ ہے. وہ ایک بہت ہی اہم فریق ہے اس پورے ایشو میں, پاکستان بھی ہے, ہند بھی ہے, لیکن کشمیری سب سے امپورٹنٹ فیکٹر ہے اس کے اندر.
سو بھارت کے بیان کا یہ مطلب ہو سکتا ہے کہ پاکستان ایون ان ٹرانس جو ٹرانس نیشنل جہادیوں جن کی آپ بات کر رہے ہیں کہ وہ بھی پاکستان کی سرزمین یا وہ جو بارڈر لائن ہے اس کا استعمال نہ کر سکیں اور وہ دباؤ بڑھا دے اور اپنی نگرانی بڑھا دے؟
دیکھیں, ان کے پاس صرف یہ پاکستان کا راستہ نہیں ہوتا, وہ باقی راستے تلاش کرتے رہتے ہیں. ان کے پاس ضروری نہیں ہے کہ وہ صرف پاکستان کا راستہ استعمال کریں,
بلکہ بعض وقت وہ تو لیگل چینل سے بھی پہنچتے ہیں, لیگل چینل سے جاتے ہیں.
ویپنز کی جو اسمگلنگ افغانستان میں, امریکہ جیسے طاقت ہے اس کے پاس فورس ملٹی پلائرز ہیں افغانستان میں ہے, ویپنز تمام سینٹرل ایشیا سے آ رہے تھے افغانستان میں اور اسمگلنگ ہو رہی تھی, امریکہ اس کو نہیں روک سکا, نیٹو اس کو نہیں روک سکا. تو باقی ملکوں کو کیا مجال ہے کہ اگر اس قسم کی موومنٹس وغیرہ ہوتی ہیں تو ان کو روکنے کی وہ کوشش.
ٹرانس نیشنل جہادزم کے فیکٹر کے اوپر رائے لیتے ہیں جنرل دیپانکر بینرجی کی. جنرل صاحب, آپ اپنی رائے اس میں دیجیے گا. برگیڈیئر صاحب یہ فرما رہے ہیں کہ پاکستان کی طرف سے سختی ہے, کسی بھی طرح کا گروپ موجود نہیں, اور اگر ایکٹیویٹ ہو بھی تو اس کو تو بہت وقت لگے گا, لیکن ٹرانس نیشنل جہادی کہیں بھی جا سکتے ہیں کیونکہ وہ اس کو ایکسپلائٹ کر سکتے ہیں سچویشن کو. آپ کی رائے؟
بالکل بات, یہ بات میں ٹھیک ہے اور میں مانتا ہوں. ابھی ایک ٹرانسلیشنل اسلامک ریڈیکلزم, یہ عراق کے لڑائی کے بیچ میں, سیریا میں لڑائی کے بیچ میں, اس میں یہ شروع ہوا ہے. اس میں جو آئیسس نے گلوبل جہاد کرنے کے لیے کال دیا ہے, یہ درست بات ہے, اور اب ان کا ٹارگیٹ ہے ساؤتھ ایشیا, خاص کر کے انڈیا میں, یہ درست بات ہے. اس کے لیے بھی ہمیں بہت ہی تیاری کرنا پڑے گا اور بہت پریپیئر کر کے ہمیں رہنا پڑے گا. پر یہ جو ٹیررسٹ ہیں, ان کو آنے کا راستہ صرف پاکستان سے ہی ہے, اور ٹیررزم کا جو اڈا, جو سینٹر جو پاکستان میں ہو گیا ہے, شاید پاکستان کا پورا دوست نہیں ہے اسے, یہ افغان رائٹ کے 1979 سے چل رہا ہے. پر صرف بات یہ ہے کہ پاکستان میں ہی جو انڈیا کے پرائم منسٹر ابھی ہوسٹن میں جو بتائے ہیں, 9/11 کی اٹیک ہی ہو یا بھارت میں 26/11 کا اٹیک ہی ہو, ان کا جو مدعا ہے وہ پاکستان سے نکلتا ہے. اور یہ آئیسس کا آکرمن وغیرہ تیاری اگر ہوگا, ابھی یورپ میں وہ ختم ہو گیا تقریباً, وہ بھی ابھی یہ افغان پاکستان اس علاقے میں ہوگا. تو پاکستان کے لیے یہ بہت ضروری ہے, ان کے اپنے کے لیے اور بھارت کے لیے بہت ضرورت ہے کہ بھارت کے سیکورٹی کے لیے یہ بند کرے.
صحیح,
بھارت اپنے بارڈر میں بالکل تیار ہے, انفیوژن کہیں نہیں ہوگا, آرمی تیار ہے, پر اس کے لیے ہمیں تیاری رہنا پڑے گا.
بہت شکریہ آپ کا جنرل دیپانکر بینرجی صاحب, آپ نے جوائن کیا. برگیڈیئر صاحب محمد صاحب, آپ کے بھی ہم ممنون ہیں, آپ نے ہمارے لیے وقت نکالا ہے.
ریڈیو پروگرام صدائے جہاں, نیوز نیٹ ورک اور وائس آف امریکہ کی مشترکہ پیشکش ہے. یہ پروگرام سنتے رہیے اور اس بارے میں اپنی آراء, تجاویز اور سوالات کے لیے ہم سے رابطہ کیجیے facebook.com/sejradio یا پھر facebook.com/radio-news-network.
پاکستان کے زیر انتظام کشمیر میں زلزلات, بڑے پیمانے پہ جانی اور مالی نقصان ہوا. وائس آف امریکہ کے ایک پروگرام میں نفیسہ اود بھائی نے زاہد رفیع سے گفتگو کی جو کہ سیسمک سائنس کے ماہر ہیں, اور ان سے معلوم کیا زلزلے کی تکنیکی وجوہات کے بارے میں. آئیے ان کی گفتگو سنتے ہیں.
زاہد رفیع سے ابتدا کرتے ہیں. جو زلزلہ آیا ہے یہ آپ کے علم میں ہے, وہیں اور اسی خطے میں زبردست زلزلہ آیا تھا, یہ کس حد تک اس سے ملتا جلتا ہے؟
ہاں جی, بہت شکریہ. ایسے ہے کہ جو کشمیر میں اس کو گیا تھا, جسے ہم ظفر آباد کہتے ہیں, 2005 میں, 8 اکتوبر 2005 میں, تو وہ ایک بہت بڑی فالٹ ہے جسے جیلم فالٹ بھی کہتے ہیں اور ٹانڈا فالٹ بھی کہتے ہیں.
ये इंडिया हेड कश्मीर जम्मू है वहाँ से ट्रेवल करती है और पाकिस्तानी इलाके में दाखिल होती है, इसके ऊपर एक बड़ा शदीद किस्म का अफ्रीक था। और ये हमारा ये जो अफ्रीक है ये उससे कोई ज्यादा दूर नहीं है, ये जेलम है, जेलम से कोई 5 किलोमीटर नॉर्थ में एक शहर है, वहाँ से इसका भी सेंटर बड़ा है। 5.8 मैग्नीट्यूड हमारे हिसाब से कोई छोटा अर्थक्वेक नहीं है, हम इसे एक इंटरमीडिएट रेंज का अर्थक्वेक कहते हैं। और शैलो होने की वजह से यहाँ पे काफी डैमेजेस हुए, और रीजन जो हमें बाहर नजर आती है कि जो 2005 में इतना बड़ा अर्थक्वेक आया था उसकी वजह से 2 से 2.5 मीटर अर्थ जमीन जो वो मूव की थी, तो उसकी वजह से पॉसिबल है कि जमीन के नीचे और भी बहुत सी फॉल्ट प्रोड्यूस हो जाती हैं, क्रैक्स हो जाते हैं। तो ये मुमकिन है कि इस साइड पे ये जिस जगह पे जेलम का इलाका है, मीरपुर का इलाका है, यहाँ पे भी वैसे क्रैक्स या फॉल्ट प्रोड्यूस हो चुकी हो जिसने ये एनर्जी जनरेट की है और उसकी वजह से यहाँ पे अर्थ होता है।
पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर के वज़ीर इत्तला'आत नशरियात मुश्ताक मिन्हास भी वॉइस ऑफ अमेरिका के एक प्रोग्राम में हमारे मेहमान थे, और उनसे जब सवाल किया गया कि जलजले से मुतासर इलाकों में किस तरह की इमदादी कार्रवाइयाँ की गई हैं और पिछले जो तजुर्बात थे उनसे किस तरह से इस्तेफादा किया गया, तो मुश्ताक मिन्हास का ये कहना था।
देखिए जी, उसका तो मुआवजा ही नहीं किया जा सकता, वो तो एक क़यामत खेज़ ज़लज़ला 2005 का था, और एक उसकी इसलिए भी बात कहता हूँ कि वो आज़ाद कश्मीर के और के पी के दूर दराज इलाकों में, बालाकोट जैसे दूर दराज है, मानसेरे में आया, जफराबाद पे आया, नीलम में आया, हटिया बाला में आया, बाघ में आया और फिर रावलकोट में, ये जलजला आज़ाद कश्मीर के पहाड़ी इलाकों में, आपको पता है पहाड़ी इलाके की अपनी अपनी डायनामिक्स होती हैं, वहाँ पर एक सड़क आपकी टूट जाए तो फिर आप बिल्कुल किसी दूसरी तरफ से जाने का आप सोच भी नहीं सकते, लेकिन उसके बावजूद आप ये देखें 1,37,000 लोग उस जलजले में शहीद हुए थे, और इसकी शिद्दत यह है कि ये 22 लोग शहीद हुए हैं, ये भी हमारा नुकसान है, हम ये समझते हैं कि 22 लोग भी नहीं होने चाहिए थे, अल्लाह ताला सारे हम दिली ताजियत करते हैं उन सारे वाइकिन से उनके अहले खाना से, लेकिन ये चूंकि मैदानी इलाका था, ये इलाका बिल्कुल आप ये समझ लें कि मेन जीटी रोड के साथ, यानी जो जीटी रोड दीना और जेलम को लगती है उसके 25 किलोमीटर के रेडियस के अंदर ये सारा मुतासर इलाका है, तो इसलिए मैदानी इलाका है, प्लेन एरिया है, ऑपरेशन लॉन्च किया तो उस तरह का डिजास्टर जो हमने अक्टूबर 2005 में देखा था उसका और उसमें कोई मुकाबला ही वाज नहीं किया जा सकता, ये थोड़ी शिद्दत का था और उसमें बरवकत चूंकि हमें पहले से तजुर्बात हो चुके थे, इसलिए वहां पर स्टेट डिजास्टर मैनेजमेंट यानी SDMA मौजूद थी, जो अथॉरिटी हमारी डिजास्टर से निपटने के लिए डिस्ट्रिक्ट की जो अथॉरिटी वहां पर मौजूद थी, हमारा महकमा सेहत के लोगों ने वहां पर फौरी तौर पर मुदाखलत की और वहां पर ऑपरेशन लॉन्च किया रेस्क्यू का, जिसकी वजह से मैं ये समझता हूं कि अपने वसाइल के अंदर रहते हुए हमने 7 घंटों में इसमें पाक फौज के जवान भी हमारे साथ मुकम्मल तौर पर भरपूर अंदाज में उन्होंने यहां पर रेस्क्यू किया, और हमने 7 घंटों के अंदर आप ये देखें कि तमाम जख्मियों को कम अज कम जो है ना 85% इलाके से जख्मियों को हॉस्पिटल तक पहुंचाया, ये ऑपरेशन मुकम्मल।
और अब एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और प्रोग्राम हमारा होगा सेगमेंट अलिफ से ये तक, जिसमें बात होगी तालीम पे।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
जी सामिन, प्रोग्राम आपकी दुनिया में एक बार फिर आपका खैर मकदम, और इस ब्रेक के बाद जो हमारा सेगमेंट है वो है तालीम अलिफ से ये तक। हमारा सेगमेंट आपको मालूम है कि, और आज हमारे साथ जो मेहमान हैं वो हैं डॉक्टर नूर फातिमा, अवार्ड विनर मैं कहूँगा, एजुकेशनिस्ट हैं और एनालिस्ट हैं, और इस वक्त वो अमरीका में ही मौजूद हैं, और अमरीका आने का उनका मकसद कोलम्बिया यूनिवर्सिटी में एक इंटरनेशनल कॉन्फ्रेंस में शिरकत थी, और इस शिरकत में बुनियादी तौर पर सस्टेनेबल डेवलपमेंट गोल्स के रेफरेंस में मुख्तलिफ दुनिया के माहरीन और लीडरशिप यहाँ पर आई हुई थी। आपको मालूम है कि इससे पहले मिलेनियम डेवलपमेंट गोल्स रखे गए हैं, यानी दुनिया मुश्तरका बड़े प्लेटफॉर्म्स के ऊपर बैठ के जब ये डिटरमिन करती है कि तरक्की के मायार क्या होंगे, तो उसमें तालीम, तवानाई, माहौल اور اسی طرح جیسے باقی چیزیں صحت, اس کے سارے یہ انڈیکیٹرز جو ہیں وہ ڈیولپمنٹ گولز کے اندر ہیں. حکومتوں کو پابند بھی کیا جاتا ہے کہ وہ ایک خاص جو کم از کم شرح سے رقم جو ہے وہ صرف کریں ترقیاتی پروجیکٹس کے اوپر, تاکہ انسانی زندگی کا معیار جو ہے وہ بہتر ہو سکے. انفارچونیٹلی اس وقت جو پاکستان سے متعلق جو اعداد و شمار آ رہے ہیں وہ زیادہ اچھے نہیں ہیں. 2019 میں 2018 کی نسبت بھی ڈیٹیریوریشن ہوئی ہے. ڈاکٹر نور فاطمہ ہمارے ساتھ موجود ہیں, انہیں سے معلوم کرتے ہیں کہ ان کی شرکت خاص طور پہ کس ایریے میں ان کا فوکس رہا اس کانفرنس کے اندر. ڈاکٹر نور بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا. سب سے پہلے ہمیں سسٹینیبل ڈیولپمنٹ گولز اور تعلیم, ان کا ہمیں بتائیں کہ یہ آپس میں ان کا کوئی تعلق ہے, تعلیم کیسے جو گولز سیٹ کی ہیں ورلڈ لیڈرشپ نے اس میں وہ معاون کردار ادا کر سکتی ہے.
دیکھیے تعلیم تو اگر ڈائریکٹلی آپ کو کسی گول میں نہیں بھی نظر آ رہی ہے تو بھی تعلیم سے اس کا تعلق بہت گہرا ہے. اور جس گول کے اوپر میں نے یہاں بات کی ہے اور اسپیسیفک ریسرچ پیپر میں نے پریزنٹ کیا ہے کیپنگ ان ویو کہ پاکستان میں نو ڈاؤٹ اب ایس ڈی جیز پہ کام ہو رہا ہے, اویئرنیس بھی ہو رہی ہے, لیکن ایک خاص پرٹیکولر گول کے اوپر اتنا زیادہ ریسرچ اور اس کے اوپر بہت فوکس اور اس کو اسٹریم لائن نہیں کیا گیا تھا. تو میں نے اس لیے اس گول کو کچھ ریسرچ کیا, اس کو سمجھا, اور اس کے بعد میں نے چاہا کہ انٹرنیشنل کمیونٹی جو کہ ایک پریسٹیجیس یونیورسٹی ہے کولمبیا کی, اس میں آ کے میں ان سے بات بھی کروں, سیکھوں, اور اپنا جو ہمارا روڈ میپ رہا ہے پاکستان کا ایس ڈی جی 12 وچ مینس کنزمپشن, ریسپانسبل کنزمپشن اینڈ پروڈکشن, اس کا سمپل آپ کے سامعین کے لیے سمپل میں اگر ورڈز میں بتاؤں تو یہ ہے کہ آپ اگر ایک ڈالر انٹرنیشنل جیسے ہم ایک کرنسی کی بات کرتے ہیں, ایک ڈالر اگر پروڈیوس کرتے ہیں جی ڈی پی کے اندر, تو اس ڈالر کو پروڈیوس کرنے کے لیے آپ کتنا کنزیوم کرتے ہیں. وہ کنزمپشن پانی کی ریسورس ہے, انرجی ہے, اور مٹیریل ریسورس ہے. اس مٹیریل کتنا آپ پروڈیوس کرتے ہیں ایک ڈالر کو پیدا کرنے کے لیے. تو میری ریسرچ نے مجھے بتایا کہ ہم جو ہم ایشیا پیسیفک کنٹریز کو صرف اگر لے لیں تو اس سے ہم 2.5% زیادہ خرچ کرتے ہیں, کنزیوم کرتے ہیں ایک ڈالر کو پروڈیوس کرنے کے لیے. سو اٹ مینس کہ ہماری ایفیشینٹ پروڈکشن اور کنزمپشن نہیں ہے, اور جب ہم زیادہ کرتے ہیں تو اس کا مطلب یہ ہوتا ہے کہ ہم پولوشن میں, انوائرمنٹ کے ڈیگریڈیشن میں, اور جس طرح سے ہم ڈیفورسٹریشن میں, ان چیزوں میں ہم کنٹریبیوٹ کرتے ہیں. اور جب اس میں آپ کنٹریبیوٹ کرتے ہیں تو آپ بیسیکلی الٹیمیٹلی کلائمیٹ چینج میں کنٹریبیوٹ کرتے ہیں, اور کلائمیٹ چینج میں ہوتا ہے تو نیچرلی پاکستان از اسٹل ناٹ ریڈی کہ ہاؤ ٹو ڈیل ود دس کلائمیٹ چینج. سو اس طرح سے یہ چین ہے پوری جس کے اوپر میں نے ریسرچ کی ہے, اور اس کے اوپر انفارچونیٹلی پاکستان میں بہت زیادہ کام دو کہ اس کے اوپر کلائمیٹ چینج جو منسٹری ہے ہماری جو کہ میں نے یہاں بھی ایکسپلین کیا, وہ ایک لیڈنگ منسٹری بنائی ہے گورنمنٹ نے. اور پوری پاکستان دنیا میں اس وقت واحد ملک ہے جس کو میں بڑی پرائڈ سے آ کے یہاں بتایا ہے کہ وہ واحد ملک ہے جس نے ایس ڈی جی 12 کے اوپر پورا نیشنل ایکشن پلان بنایا ہے.
اچھا,
اور اس پلان جی, اور یہ ہمیں بھی وہاں بیٹھ کے جب تک ہم ریسرچ نہیں کرتے تو ایز پاکستان ہی نہیں پتا ہوتا کہ ہم نے وی ہیو ڈن سم تھنگ ریئلی گڈ ان ایس ڈی جیز, لیکن ہم اس کو اتنا پروموٹ نہیں کر پائے یا بتا
کیوں نہیں ہوتا. دیکھیں نا, یہ تو باتیں میڈیا کے اندر ہوتے ہوئے ہمیں بھی لگتا ہے کہ شاید ہم ایلین ہیں یا ہمارے لیے یہ کسی اور جہان کی گفتگو ہو رہی ہے. سو آپ کی نظر سے اگر یہ گزرے ہیں تو کس چیز کے اوپر ایمفسس ہے, اور اس کو پرموٹ کرنا یا لوگوں کو بتانا سیلف کے پر گورنمنٹ یہ پرفارم کر رہی ہے یا منسٹری یہ کچھ دیکھ رہی ہے, یہ کتنا ضروری ہے.
اس میں انسٹیٹیوشنل میکانزم موجود ہے فیڈرل لیول کے اوپر اور اسٹیٹ لیول, مطلب پروونس لیول کے اوپر. انسٹیٹیوشنل میکانزم میں آپ کا کوآرڈینیشن ہے جس میں سب سے لیڈنگ, میں نے جیسے کہا کہ لیڈنگ جو پوزیشن دی گئی ہے وہ کلائمیٹ چینج منسٹری, جو اب آپ ہمارے پاس ایک بل نیولی جو ہے فارمڈ منسٹری ہے اس کو دیا گیا ہے. اس میں اور نیشنل ایکشن پلان جو ہے وہ جو اپروو ہوا ہے وہ اسمبلی سے ہوا ہے, اور نیشنل اسمبلی نے اسے اپروو کیا ہے. نیشنل اسمبلی نے کہا ہے کہ آئندہ آنے والے جو 2025 تک جتنے بھی پاکستان کے ڈیولپمنٹل گول ہوں گے, نہ صرف ایس ٹی جی 12 بٹ سارے ڈیولپمنٹل گول جو پاکستان کے اپنے نیشنل انٹرسٹ کے ہیں, اس سب کے سب الائن ہوں گے ود ایس ڈی جیز.
صحیح.
سو یہ کسی گورنمنٹ نے اور نہیں کہا, لیکن ہم یہ کام کر تو رہے ہیں, لیکن الٹیمیٹلی ہمارے پاس انسٹیٹیوشن کی میں نے بات کی کہ انسٹیٹیوشن سیٹ اپ ہمارے پاس موجود ہے, لیکن اس سیٹ اپ کے اندر کیپیسٹی بہت بڑا ایشو ہے, فائننس بہت بڑا ایشو ہے, اور اس کے لیے ہمیں چاہیے جو اس طرح کے ہم کانفرنس اٹینڈ کرتے ہیں اور بات کرتے ہیں, बेसिकली तो ये गवर्नमेंट लेवल पे भी इन चीजों को प्रमोट किया जाना चाहिए. हम तो ये अपनी एफर्ट एज ए एकेडमिशियन कर रहे होते हैं, लेकिन उसमें भी हम ये बताते हैं जो इंटरनेशनल ऑर्गेनाइजेशन है इस वक्त उनको आगे आना चाहिए पाकिस्तान के लिए, कि पाकिस्तान ने इतना बड़ा स्टेप लिया है और सारे स्टेक होल्डर्स को इकट्ठा किया है, स्टेक होल्डर्स मीटिंग की है, प्लानिंग मिनिस्ट्री ने की है, उसके बाद अब हम ये करें. लेकिन अनफॉर्चुनेटली जो चीज मैंने इस रिसर्च में देखी वो ये थी कि आपको हर गोल के अगेंस्ट कुछ ऑब्जेक्टिव और मेजरेबल जो इंडिकेटर्स हैं वो बिल्ड करने होते हैं.
सही.
कि आप उस गोल को मेजर कैसे करेंगे.
ठीक है.
इस गोल के अगेंस्ट कोई मेजर अभी तक डेवलप नहीं हो सका, क्योंकि उसके लिए क्या चाहिए, आपको डाटा चाहिए. डाटा इज मिसिंग. डाटा आपको प्रोविंसेस से चाहिए, लोकल लेवल पे चाहिए, एजुकेशन का चाहिए, आपको आपको जो है सैलरी ब्रैकेट्स का चाहिए, आपको एज सेक्स सब का आपको आपको डाटा चाहिए. डाटा कलेक्शन जो है इट्स अ ह्यूज जॉब, जिसके वजह से फिर अब इसके ऊपर कोई इंडिकेटर इसको रिपोर्ट करेंगे बैक टू यूएन, क्योंकि हर मुल्क ने इसको रिपोर्ट करना है ना ईयर बाय ईयर कि आपने क्या डेवलपमेंट की है. तो जब आप बाय 2030 इसको रिपोर्ट करेंगे तो आपने रिपोर्ट करना है कि ये इंडिकेटर्स थे इसके और हमने इतना अचीव कर लिया. फॉर इंस्टेंस इसमें यह है कि जी इंफ्रास्ट्रक्चर या बिल्डिंग्स जो हैं वो आप इन्वायरमेंटली उसको वो कंड्यूसिव कहें या उससे किस तरह से रिलेटेड होने चाहिए. तो बिल्डिंग्स के यहाँ कोड्स होने चाहिए. अभी नया शुरू हुआ है पाकिस्तान में जो आपके इंफ्रास्ट्रक्चर है वो किस तरीके से, रोड्स का किस तरीके से, पानी का इस्तेमाल. अब हमने पूरे 70 साल में जाके एक तो पॉलिसी दी है पानी की, दैट इज इन 2018. ठीक है ना. तो ये चीजें वो हैं सारी जिसको हमें बात करनी चाहिए थी, जिसमें हम अनफॉर्चुनेटली मैं समझती हूँ कि पाकिस्तान में जो रियल प्रोडक्टिव प्रोडक्टिविटी पे बात होनी चाहिए वो नहीं हो रही है. नॉन इश्यूज बहुत ज्यादा बात होती है. तो इसलिए फिर मेरा इंटरेस्ट जो है वो जो कि गवर्नेंस
आपसे जब भी हम बात करते हैं ना हमें बहुत नई नई चीजें मालूम होती हैं और उसमें एक तासर ये होता है कि शायद बहुत कुछ हो रहा है पाकिस्तान के अंदर, लेकिन फिर आपने खुद कह दिया कि ये जो माहरीन तालीम है उनकी सतह पर तो है लेकिन कहीं ना कहीं ये चीज़ें फुकदान है कि इसके ऊपर इम्प्लीमेंट हो और पॉलिसी का वो हिस्सा बने. मुझे ये बताएं कि इन चीज़ों को एनग्रेव करने के लिए ना सिर्फ हुकूमतों के अंदर और पॉलिसी मेकर्स के अंदर बल्कि आम आदमी के लिए भी कैसे एडवांस इनको किया जाए, कैसे आगे बढ़ाया जाए, फॉर्मली इनफॉर्मली इनको तालीम का कैसे हिस्सा बनाया जा सकता है.
देखिए अभी तक जो पाकिस्तान में एक रवैये का इशू है ना वो ये है कि पानी हो, बिजली हो, गैस का इस्तेमाल है, पेपर का इस्तेमाल है, इवन जो हमारा पेट्रोल का इस्तेमाल है, हमारी जो ट्रैवलिंग है. अब देखिए ना दुनिया में तो आपकी पर कैपिटा जीडीपी जो है वो भी काउंट होती है कि आपने कितनी ट्रैवलिंग की और कितना आपने माहौलियात के अंदर बेसिकली कंट्रीब्यूट किया, माहौल को पोल्यूशन के अंदर कंट्रीब्यूट किया बेसिकली. कि जितना आप ट्रैवल करते हैं, जितना आप उसको कंज्यूम करते हैं, क्लीन एनवायरनमेंट को आप कंज्यूम करते हैं, तो ये एक बहुत बड़ा कॉन्सेप्ट है सस्टेनेबिलिटी का. तो हमने हमारे यहाँ एक्चुअली हमने चीज़ों को इतना फॉर ग्रांटेड, मैं ये सब चीज़ें देखती हूँ और अभी जिस सोसाइटी में इस वक्त हूँ ये सब मैं देखती हूँ या बात करते हुए, तो आप देखते हैं कि पेपरलेस सोसाइटी की बात हो रही है. जो आपके प्लास्टिक बैग्स हैं उसको अब तो इनिशिएटिव शुरू किया है गवर्नमेंट ने, लेकिन उसको भी एब्जॉर्ब करते हुए समझते हुए दुनिया लोगों को हमारे पास टाइम लगेगा. इसके अलावा जो बच्चे हैं, यूथ है, मैं हमेशा से कहती हूँ कि वो बहुत बड़ा हमारे पास एक रिसोर्स है जो चीज़ों को इम्प्लीमेंट करता है एज इट इज़, और वो उस उनमें वो एनर्जी होती है. उनको ये पता ही नहीं है कि रिस्पॉन्सिबल कंजम्पशन भी कोई चीज़ है या फुटप्रिंट्स भी कोई चीज़ है.
सही सही.
मटेरियल फुटप्रिंट्स इसको कहते हैं. इस्लामाबाद के अंदर बहुत ही, पाकिस्तान के अंदर सिर्फ जो जितना मेरी ऑब्जर्वेशन रही है, पाकिस्तान के अंदर इस्लामाबाद में बड़ी ही एक ऑर्गेनाइजेशन है, थिंक टैंक है, उसने काम किया है, और वो बहुत थोड़े लेवल के ऊपर, क्योंकि जाहिर है कि उनका अपना लिमिटेड स्कोप होता है ना. एक नेशनल लेवल के ऊपर स्टेट का तो बड़ा स्कोप होता है, जाहिर है वो तो एक पब्लिक लेवल का होता है. उन्होंने किया और उन्होंने इस चीज़ को देखा है कि इस्लामाबाद के अंदर जो रूरल साइड है और जो अर्बन साइड है, उन दोनों को उनकी कंजम्पशन करके देखी है मटेरियल की, तो उन्होंने ये रिजल्ट निकाला कि जो अर्बन साइड है उनका बहुत ही इररिस्पॉन्सिबल बिहेवियर टूवर्ड्स द कंजम्पशन ऑफ द थिंग्स है, क्योंकि वो ज्यादा कंज्यूम करते हैं. जब हम ये समझते हैं कि हमारे लिए अफ्लुएंस होना, या अफ्लुएंस को आप जैसे कर सकते हैं कि بہت پیسہ ہونا یا استعمال کرنا, ہم اس کو یہ سمجھتے ہیں کہ یہ ہماری بلیسنگ ہے بیسیکلی, کہ وی کین بائی مینی تھنگز اینڈ وی کین ڈمپ مینی تھنگز, اور گھر بھر سکتے ہیں ہم چیزوں سے, اور ہر وقت جو ہے وہ بہت ساری پارٹیز ہوتی ہیں, فنکشن, ہوٹل وغیرہ ہم کھانا کھاتے ہیں, ان کو ویسٹ کر دیتے ہیں. بیسیکلی یہ جو فیلنگس ہے یہ ریسپانسبلٹی کے ساتھ آپ کے پاس آتی ہے, اینڈ وی آر ناٹ ریسپانسبل. یہ بہت بڑا ایک کانسیپٹ ہے جو ہماری جنریشن کو, ہماری اکیڈیمیا میں ہمارے بچوں کو جو ان کا روڈ میپ ہے اسکیم آف اسٹڈیز کے اندر یہ ہونا چاہیے.
جی بہت شکریہ ڈاکٹر نور فاطمہ, آپ ہمارے ساتھ تھیں اور آپ نے اپنے مقالے سے متعلق بھی اور اوور آل بھی جو پاکستان کے اندر ہم اس سے پہلے بھی سیوک ایجوکیشن کے اوپر فوکس کرتے رہے ہیں, اور اب دنیا خاص طور پہ جب کلائمیٹ چینج کے اثرات سے گزر رہی ہے اور یہاں پہ کلائمیٹ سمٹس ہو رہے ہیں یو این کے فورم کے اوپر بھی, سو یہ چیزیں سامنے آ رہی ہیں کہ کن چیزوں سے اوائڈ کیا جا سکتا ہے جو اسکورائرز کے لیے خطرہ بن رہی ہیں یا جن کو سمیٹنا جو ہے وہ بہت مشکل ہو رہا ہے. سو اگین یہ رسپانسبل کنزمپشن اینڈ رسپانسبل پروڈکشن بہت آئیڈیل اور بڑا ٹائملی آپ کا سبجیکٹ ہے. تھینک یو سو مچ آپ نے ہمیں جوائن کیا. جی سامعین, آپ نے ڈاکٹر نور فاطمہ سے بات سنی, چونکہ بات اگین تھوڑا سا سیوک ایجوکیشن سے متعلق بھی ہے لیکن ساتھ ساتھ ماحول کا تبصرہ اور تذکرہ ہو گیا ہے. سو ماحولیات سے متعلق بھی جب اقوام متحدہ کی جنرل اسمبلی کا اجلاس یہاں پہ رہا تو کلائمیٹ سمٹ بھی ہوا, پاکستان کے وزیر اعظم سمیت دنیا کے مختلف لیڈرز نے اس کے اوپر بات کی. سو ہم نے سوچا کہ اس میں آپ کو ایک اور بھی ہم کچھ گفتگو سنوا دیں پاکستان کے اندر ماحولیات سے متعلق یا انوائرمنٹ کے اوپر. وزیر اعظم کے خصوصی مشیر ملک امین اسلم, ان کے ساتھ ہماری بات ہوئی تھی اپنے ایک پروگرام میں, اور ہم نے ان سے یہ پوچھا تھا کہ ان کے خیال میں پاکستان کے اندر سب سے بڑے ماحولیاتی چیلنجز کیا ہیں اور اس کے لیے ان کی وزارت کیا کر رہی ہے. آئیے ان کا بھی جواب لے لیتے ہیں, پھر اس کے بعد ہم اگلے سیگمنٹ کی طرف جائیں گے.
جی بڑا شکریہ آپ نے جی آج ٹائم دیا یہاں پر اپنا. دیکھیں کلائمیٹ چینج پہ ایشو اس وقت یہ ہے کہ سائنس جو کلائمیٹ چینج کی ہے وہ بالکل کلیئر ہو چکی ہے, اور دنیا کے جو 1200 سائنٹسٹ ہیں آئی پی سی سی کے, انہوں نے دنیا کو اس وقت 12 سال کا وقفہ دیا جس میں آپ ریورسیبل پروسیس کو روک سکتے ہیں, اور 12 سال کے اندر آپ ایک ایسی پوزیشن پہ جا رہے ہیں جہاں پر آپ کیٹاسٹروفک کلائمیٹ چینج کی زد میں آ جائیں گے. یہ 12 سال کا ٹائم ہے جس میں وہ کہہ رہے ہیں کہ آپ نے جو بھی کرنا ہے, پالیسی کرنی ہے, گراؤنڈ پہ جو چیزیں کرنی ہے وہ آپ کریں. دوسری طرف جو اس کی اکنامک ریئلٹی ہے وہ بھی دنیا کے سامنے آ چکی ہے کہ یہ کلائمیٹ چینج صرف ایک ماحولیاتی ایشو نہیں ہے بلکہ اکنامک ایشو ہے, اور اس کے ایکشن نہ لینے کے اکنامک کانسیکوینسز ہیں جو کہ بلینز آف ڈالرز کے اندر جاتے ہیں. تیسری بات یہ ہے کہ اس کی جو فزیکل ریالٹی ہے کہ یہ ہو رہا ہے یا نہیں ہو رہا, وہ بھی اب دنیا کے سامنے آ چکا ہے, اور مختلف ممالک میں آپ نے دیکھا بھی, ہریکین ڈیلین امریکہ میں آیا, اسی طرح پاکستان ان ممالک میں شامل ہے جو کہ اس سے بہت زیادہ متاثر ہیں, اور یہاں پر پچھلے سال جو دنیا کی سب سے گرم ترین جگہ تھی وہ پاکستان میں تھی, تو یہاں پر کراچی میں ہیٹ ویو آئی 1200 اس میں مر گئے, پھر 2010 کے اندر یہاں پر جو سپر فلڈ آئے تھے اس میں اربوں ڈالر کا نقصان ہوا تھا. یہ فزیکل ریئلٹی بھی ہے, تمام دنیا کے اب سامنے آ چکی ہے, سائنس بھی بڑی کلیئر ہو چکی ہے, اور اس کے ساتھ ساتھ اکنامک کانسیکوینسز بھی کلیئر ہیں. ایک چیز جو کلیئر نہیں ہو رہی وہ یہ ہے کہ جو سیاسی اس کا جو عمل ہے وہ بالکل ایک تعطل کا شکار ہے, وہ اسٹال ہوا ہے, اور وہ اس کے ساتھ ان سنک نہیں رہا. یہ اگر جب ایک چیز سائنس نے بتا دی اور اکنامکس نے بتا دی اور وہ سامنے بھی آ رہی ہے فزیکلی, سائنٹسٹ کو ہمارے پولیٹیشن کو چاہیے ساتھ کہ وہ ایسی پالیسی بناتے دیتے اس کے ساتھ ان سنک رہ کے آگے چل سکتی. لوگ کھڑے ہو گئے ہیں ساری دنیا کے اندر, وہ اسی لیے کہ ان کو نظر آ رہا ہے کہ ہمارے دنیا کے جو پالیٹیشن ہیں وہ ٹوٹلی لوز کر چکے ہیں ریالٹی کو کہ کلائمیٹ چینج کی ریالٹی کیا ہے, اور وہ پیچھے رہ گئے ہیں اور بالکل ان سنک نہیں ہے.
ملک صاحب, اس میں ایک چیز میں آپ سے آئی وانٹ ٹو ریز دیٹ, کہ اس سلسلے میں آپ جو کچھ کہہ رہے ہیں میں آپ سے ایگری کرتا ہوں. ایک چیز جو میں اس میں ایڈ کرنا چاہوں گا وہ یہ کہ ہمارے بہت سارے سائنٹسٹ ہیں, جیسے میں انوائرمنٹ کا ایکسپرٹ ہوں, انوائرمنٹل پالیسی کا ایکسپرٹ ہوں, اور جو ہے نا ان کو آپ کس طریقے سے انگیج کر رہے ہیں پالیسی بنانے میں, یا جو ہے وہ ایجوکیشن آف دا ریسٹ آف دا پاپولیشن ان پاکستان, کس طریقے سے آپ اس کو ان کو جو ہے نا ٹیپ کریں گے اور لوگ یہاں والنٹیئر کرنے کے لیے تیار ہیں, کیونکہ ظاہر ہے کہ وی کیم فرام پاکستان, وی وانٹ ٹو گیو بیک ٹو دا کنٹری, اینڈ دیٹ از سم تھنگ وچ دا کرنٹ گورنمنٹ شوڈ ٹیک یو نو لیپ ان اینڈ برنگنگ سم آف دا ایکسپرٹیز, اور اس سے یہ ہوگا کہ جو پالیسی بنیں گی وہ زیادہ روبسٹ ہوں گی, اور اس نہ صرف یہ کہ پالیسی بٹ کس طریقے سے ہم جنرل پبلک کو ایجوکیٹ کریں گے.
ڈاکٹر صاحب میں آپ کو یہ بتا دوں, ملک صاحب یہ ڈاکٹر شکیل صغیر صاحب ہمارے ساتھ اسٹوڈیو میں ہیں ایز این ایکسپرٹ, سو یہ سوال آپ سے وہ براہ راست کر رہے تھے. جی
جی جی بالکل, میں اس میں اگری کرتا ہوں کہ ایسے ہمارے جو ایکسپرٹس ملک کے باہر ہیں ان کی انپوٹ از ویری ویلیبل فار اس, لیکن اس وقت جو دنیا میں بھی اور پاکستان میں بھی ایشو از ناٹ دا پالیسی, پالیسیاں یہاں پر بہت بنی ہوئی ہیں, اسٹریٹجیز بھی بنی ہوئی ہیں, پلانس بھی بنے ہیں, دنیا میں بھی ہر جگہ پہ بنے ہیں, لیکن ایشو از آف انفورسمنٹ, کہ ان لوگوں ان پلانس کو امپلیمنٹ کیا جائے, اور وہ پولیٹیکل ول کے ساتھ ہوتا ہے, اینڈ دیٹ پولیٹیکل ول از مسنگ ایٹ دی موومنٹ. یہ دنیا میں بھی جو یہ مسنگ انگریڈینٹ ہے اس وقت وہ پولیٹیکل ول کا ہے, اور ہم نے تو پاکستان میں بہت کوشش کی ہے اور ان شاء اللہ یہ کمٹمنٹ بھی اس گورنمنٹ نے دکھائی ہے, اس سے پہلے کبھی کسی گورنمنٹ نے نہیں دکھائی, اور اس کی بیسک وجہ یہ ہے کہ جو پرائم منسٹر ہیں عمران خان صاحب وہ سینسٹائز ہیں ان تمام ایشوز کے ساتھ, ویری پیشنیٹلی اباؤٹ دیم, اور وہ پوری طرح بیٹھ کر رہے ہیں اس وقت کلائمیٹ پالیسی انیشیٹوس کو پاکستان میں, اور اس کے ساتھ ساتھ یہ ہم نے ایک ایکسپیریمنٹ کیا ہے پاکستان میں, کہ یہ کلائمیٹ چینج اور جو انوائرمنٹ کا ایجنڈا ہے اس کو انٹیگریٹ کیا ہے انٹو مین اسٹریم پولیٹیکل پارٹی ایجنڈا, اور وہ بڑا کامیاب رہا ہے, ایک پروونس میں ہم نے پہلے کیا اور اس نے ریسورسز بھی دیے اس پارٹی نے, اور اس کے ساتھ امپلیمنٹ.
یہ وائس آف امریکہ واشنگٹن ہے.
جی سامعین, پروگرام آپ کی دنیا میں ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں, اور اس وقت ہمارا سیگمنٹ ہے صحت زندگی ہے, اور آج اس سیگمنٹ کے اندر ہم ایک بڑے اہم مسئلے پہ بات کریں گے. آج کل بالخصوص پاکستان کے اندر ریبیز یعنی بولے کتے کے کاٹے سے جو مسائل پیدا ہوتے ہیں وہ بہت خبروں میں نظر آتے ہیں, خاص طور پہ پچھلے دنوں سندھ کے اندر ایک بچے کی اپنی ماں کی گود میں ہلاکت کے بعد یہ معاملہ کافی ہائپ اختیار کر گیا سوشل میڈیا کے اوپر, اور پھر لیڈرشپ نے بھی اس کا نوٹس لیا. گزشتہ روز چیف منسٹر سندھ انہوں نے اپنی کابینہ کا اجلاس طلب کیا اور پورے صوبے میں بالخصوص ہدایت کی کہ ہر ہسپتال میں یقینی بنایا جائے کہ وہاں پہ کتے سے کاٹے کے علاج کے لیے جو ویکسین ہے وہ دستیاب ہو. اس ایشو پہ ہم بات کریں گے. ہمارے ساتھ موجود ہیں آفتاب گوہر صاحب, مینیجر ریبیز کنٹرول پروگرام, انڈس ہیلتھ نیٹ ورک کے ساتھ ان کی وابستگی ہے. بہت شکریہ آفتاب صاحب, آپ نے وائس آف امریکہ کے لیے وقت نکالا.
جی بہت بہت شکریہ, آپ کا بھی میں شکریہ ادا کرنا چاہوں گا اس لیے کیونکہ یہ انتہائی نگلیکٹڈ نظر انداز کیا ہوا مسئلہ ہے, جس پر بہت زیادہ ضروری ہے کہ لوگوں کو یہ اس مسئلے کی شدت کا اندازہ ہو.
اب اس میں دو باتیں ہیں, ایک تو ظاہر آف کورس ایک ٹیکنیکل انفارمیشن ہو سکتی ہیں, وہ تو میڈیکل کے ماہرین جو ہیں وہ بتا سکتے ہیں کہ کس طرح سے وہ امپیکٹ ہوتا ہے, کتے باولے کیوں ہو جاتے ہیں اور کس طرح کا زہر انسانی زندگی کو متاثر کرتا ہے, اور ایک دوسرا یہ ہے کہ جب ایسا کوئی واقعہ پیش آ جائے تو اس کے بچاؤ کے لیے کیا تدابیر ہیں, ویکسینیشن کے لیے یا اوور آل اس کے لیے, پھر ایون عوام کے اندر شعور کی بیداری کے لیے بھی باقاعدہ مہم ہوتی ہے, تو غالباً یہ سارے وہ ایشوز ہیں جو آپ سے متعلق ہیں. ہمیں یہ بتائیے گا کہ یہ ریبیز کیا کسی خاص موسم میں اس کے زیادہ امکانات ہوتے ہیں اس کے پھیلاؤ کے یا کتوں کے کاٹنے کے؟
سب سے پہلے یہ سمجھنا بہت ضروری ہے کہ ریبیز بنیادی طور پر جانوروں کی بیماری ہے جو زیادہ تر جنگلی جانوروں میں شروع میں پائی جاتی تھی, جیسے کہ بھیڑیا, چمگادڑ, فاکس وغیرہ, اور پھر یہ جنگلی جانور سے ڈومیسٹیکیٹڈ اینیمل جیسے کہ کتا, بلی, ان میں منتقل ہو گئی, اور کسی بھی بیمار جانور کے کاٹنے سے جس میں ریبیز کا وائرس موجود ہو, جو انفیکٹڈ ہو, اس کے کاٹنے سے انسانوں میں یہ بیماری منتقل ہو سکتی ہے, اور ایک دفعہ یہ بیماری انسانوں میں ہو جائے تو پھر یہ 100% لا علاج ہو جاتی ہے, یعنی اس بیماری کی علامات آنے کے بعد اس کا کوئی علاج ممکن نہیں رہتا.
صحیح.
اور پھر انسان بغیر کسی علاج کے دنیا سے چل بستا ہے, اور یہ سمجھنا بھی ضروری ہے کہ دنیا کے اعداد و شمار میں تقریباً 60,000 سالانہ اموات ریبیز سے ہوتی ہیں پوری دنیا میں, جس میں 98% تک ریبیز پاگل کتوں کے کاٹنے سے انسانوں میں پھیل سکتا ہے. اس کے ساتھ ساتھ یہ سمجھنا بھی ضروری ہے کہ ہر گلی میں پھرتا ہوا کتا پاگل نہیں ہے, لیکن یہ عام انسان کو نہیں پتا کہ کون سا کتا پاگل ہو سکتا ہے, کون سا کتا بالکل پاگل نہیں ہے. لیکن اگر کسی کو انسان کو ہاتھ پہ کتے نے کاٹا, ایسے بیمار کتے نے یا ایسے بیمار جانور میں جس میں ریبیز کا وائرس موجود ہے, تو وہ جراثیم زخم کی جگہ پر کچھ دنوں ہفتوں تک بیٹھا رہتا ہے اور آہستہ آہستہ پھر اس کی نشو نما ملٹیپلیکیشن جس کو ہم کہتے ہیں, اور پھر وہ ٹریول کرتا ہوا انسانی دماغ تک پہنچتا ہے جس کو کچھ 6 ہفتوں سے 6 مہینوں کا دورانیہ لگ جاتا ہے. جیسے یہ وائرس جب دماغ کے اندر داخل ہوتا ہے تو اس کی علامات سامنے آنے لگتی ہیں بیماری کی, جس کو ہم ریبیز انسیفلائٹس کہتے ہیں. اور پھر اس علامات میں ہلکے سر درد سے بخار, اور مریض کبھی بیکی بیکی باتیں کرنے لگتا ہے, کبھی ٹھیک بھی بات کرتا ہے, اور پھر اس کے بعد ڈیٹیریوریٹ ہو کر ہائیڈروفوبیا, یعنی مریض کو پانی سے گھبراہٹ شروع ہو جاتی ہے, پانی سے شدید ڈر لگتا ہے, یہاں تک کہ وہ نکل نہیں پاتا, اور اسی طرح ہوا سے بھی خوف آتا ہے اس کو, جس کو ہم ایروفوبیا کہتے ہیں. اس حد تک جب یہ بیماری پہنچی تو پھر یہ 100% لا علاج ہو جاتی ہے, پھر کہیں کوئی علاج ممکن نہیں رہتا. لیکن اس سے پہلے جب کہ کتے نے کاٹا یا جانور نے کاٹا, جب بیماری کا خطرہ ہوتا ہے, جب جس دن اس نے کاٹا اس دن عالمی ادارہ صحت کی بتائی ہوئی ہدایات پر اگر فوری عمل کر لیا جائے تو اس بیماری کو ہونے سے 100% روکا بھی جا سکتا ہے. اس کے لیے اگر عام لوگوں کی جانکاری کے لیے اگر آپ پوچھیں کہ عام لوگ کیا کریں, تو میرا پیغام سب کے لیے یہ ہوگا کہ جب بھی کتا کاٹے, چاہے وہ گلی کا آوارہ کتا ہے یا کوئی ایسا کتا جو کہ کسی کے گھر کا بھی پلا ہوا ہو, تو زخم کو اچھی طرح صابن پانی سے 10 سے 15 منٹ تک دھو لیں. کوئی بھی عام صابن جو گھروں میں استعمال ہوتا ہے, اگر اس سے زخم کو دھو لیا جائے تو پھر اس بیماری کے ہونے کا خطرہ 40% تک کم کیا جا سکتا ہے.
ٹھیک ہے.
اس کے بعد کسی بھی قریبی ہسپتال میں جا کر ریبیز سے بچاؤ کے حفاظتی علاج کو شروع کرنا چاہیے. اور میں یہ بھی بتاتا چلوں کہ عرصہ دراز پہلے جو پیٹ میں 14 ٹیکے کھائے اتنا طریقہ تھا, اب وہ ختم کر دیا گیا ہے. اب لوگ آج تک یہی تصور کرتے تھے کہ ریلیز سے بچاؤ کے حفاظتی ٹیکے سے مراد کے پیٹ میں 14 ٹیکے لگیں گے.
تو آفتاب صاحب یہ بتائیے گا کہ اب ذرا آ جاتے ہیں کہ اس کے کنٹرول کی جانب, کہ یہ واقعہ ہو گیا. دو طرح کے کنٹرول ہیں نا, اگر اب مغربی ملکوں کی امریکہ کی مثال دیں, یہاں تو ہمیں آوارہ کتے یا بلیاں یا اس طرح کے جانور نظر نہیں آتے ہیں, حتیٰ کہ جو فرینڈلی انوائرمنٹ ہیں, انوائرمنٹ کے اندر رہنے والے انیملز ہیں جنگلات میں اور وہ جنگلات گھروں میں, تو ان کے لیے تو الگ سے ٹریٹمنٹ بھی ہو جاتی ہے. اب پاکستان کے اپنے وسائل ہیں یا باقی دنیا جو ترقی پذیر دنیا ہے, سو کیا اوور آل ایسا میکینزم ہو سکتا ہے کہ واقعتاً وہاں پہ بھی آوارہ کتے نہ ہوں, ان کے لیے الگ سینٹرز بنے ہوں, یا پھر وہ پالتو ہوں؟ ایک بات, اگر پالتو ہوں تو ان کی اپنی ویکسینیشن کا باقاعدہ خیال رکھا جائے, دوسری بات. اور پھر تیسرا یہ کہ اگر ایسا ہو بھی جائے کہ کسی کتے نے کاٹ لیا ہے یا اینیمل نے کاٹ لیا ہے, تو ریبیز کے لیے, ریبیز کے علاج کے لیے جب وہ ہاسپٹل پہنچے تو یقین ہو کہ وہاں پہ ویکسین یا باقی ادویات وہ موجود ہیں.
دیکھیں, سب سے پہلے میں آپ کی ویکسین, جو سب سے آخری سوال تھا, اس کو میں پہلے جواب دینا چاہوں گا کہ یہ ویکسین انتہائی ضروری جان بچانے والی ویکسین, اور جب ہم پینشن کی بات ریبیز کے بچاؤ کی بات کرتے ہیں تو میں یہ بھی ایڈ کرتا جاؤں کہ ریبیز ویکسین شامل نہیں ہے, بلکہ اگر کسی مریض کو گہرا زخم آیا جس کو ہم کیٹیگری 3 وونڈ کہتے ہیں, تو اس کے اندر ویکسین کے ساتھ ساتھ زخم کے اندر ریبیز امیون گلوبلن بھی لگانا ہوتا ہے, جو کہ فوری مدافعت کے لیے ضروری ہوتا ہے. سو ویکسین ریبیز امیون گلوبلن کو کسی بھی ہسپتال میں میسر کرنا یہ بہت ضروری ہے. بدقسمتی سے پاکستان کے اندر ان دنوں ویکسین کی شدید قلت سامنے آئی ہے, جو پچھلے کچھ مہینوں میں صورتحال کافی بگڑ کر سامنے آئی ہے, اور پھر ہمیں یہ ریبیز کے واقعات نظر آتے ہیں, کیونکہ دور دراز سلمز کے اندر تو بالکل ہی ویکسین کا فقدان ہو گیا ہے, اور اب تو شہری علاقوں کے اندر بھی ہم دیکھتے ہیں کہ دوسرے ہسپتالوں سے مریض ہمارے پاس ریفر کیے جا رہے ہیں, انڈس ہسپتال میں یا جے پی ایم سی کے اندر. تو یہاں پر ہمارے پاس انڈس کی اگر میں بات کروں تو روزانہ 30-40-50 نئے مریض ہم دیکھتے ہیں جن کو کتا کاٹتا ہے, اور پھر یہ تعداد ہر دن بڑھتی جا رہی ہے. کیونکہ دوسرے شہروں سے, جگہوں سے ہمارے پاس مریض آ رہے ہیں, تو اس لیے بہت زیادہ ضروری ہے کہ ریبیز ویکسین को मयसर किया जाए तमाम हॉस्पिटल में, डिस्ट्रिक्ट लेवल हॉस्पिटल्स के अंदर। और ये वैक्सीन हमारे पास क्योंकि पाकिस्तान में इतनी बनती नहीं है और पाकिस्तान में तो ये बनाई जाती ही नहीं थी, अभी कुछ सुनने में आया है कि NIH ने इसकी प्रोडक्शन शुरू की है, लेकिन जाहिर है कि उसकी इतनी उसके तो हमें नहीं इतना ज्यादा अंदाजा है, ना ही उसकी मिकदार कितनी है, कहाँ कहाँ वो पहुंच रही है उसका इतना नहीं पता। लेकिन यूरोपियन कंट्रीज जो आने वाली वैक्सीन जो सबसे ज्यादा मयारी समझी जाती है, वो हमारे लिए उसकी उसको अफोर्ड करना बहुत एक नामुमकिन की हद तक हो जाता है। क्योंकि आप सोचें कि कुत्ता काटे के वाकयात ज्यादातर लो सोशियो इकोनॉमिक एरियाज में होते हैं, जो वैक्सीन के लिए अस्पताल आना भी उनके लिए अफोर्ड करना मुश्किल हो जाता है। तो इसके साथ साथ कि हम वैक्सीन को मयारी वैक्सीन को लें तो वो हमारे पास नेबरिंग कंट्रीज से आता है, जैसे कि चाइना और दूसरे दूसरे मुल्कों से आ रहा है, इंडिया से आ रहा होता था। और क्योंकि इंडिया के साथ हमारे जो बॉर्डर टेंशन होते हैं या उनकी अपनी भी ज़रूरत है, तो उसकी वजह से कहीं वैक्सीन की किल्लत भी आ जाती है। तो इसलिए ये बहुत ज़्यादा ज़रूरी है कि वैक्सीन को मयसर किया जाए इस जानलेवा मर्ज से बचाव के लिए। अब मैं आपके दूसरे सवाल को एड्रेस करूंगा जो कि बहुत ही ज्यादा अहम है, बहुत ज्यादा अहम, कि इस मसले से कैसे छुटकारा कैसे पाया जा सकता है। क्योंकि हम अस्पतालों के अंदर तो सिर्फ रेबीज से बचाव का इलाज करते हैं, जबकि रेबीज तो बाहर गली में आवारा, अगर गली में कुत्तों के अंदर है तो वो कभी खत्म नहीं होगा जब तक वहां बुनियाद से, जड़ से उस मसले को ना हल किया जाए। लेकिन उसके लिए जो हमारे यहाँ तरीकाकार इस्तेमाल किया जाता है बहुत ही बदकिस्मती के साथ, कि कुत्तों को जो मारने की मुहिम चलती है, ना सिर्फ कि वो एक गैर इंसानी फेल है, एक बर्बरियत है अपनी जगह, लेकिन वो उसका कोई असर भी नहीं होता। आप सोचें कि ना तो कुत्ते को मारने से रेबीज खत्म होता है, ना ही उनकी आबादी को कंट्रोल किया जाता है, क्योंकि ये हर 6 महीने साल के बाद उनकी प्रोडक्शन इतनी तेजी से आती है कि वो फिर वही बहतात आपको नजर आती है। तो मैं इसको एड्रेस करूंगा इस तरीके से कि ना सिर्फ कि डेवलप्ड कंट्रीज के अंदर, बल्कि पिछली कुछ 1.5 से 2 दहाइयों के अंदर अंडर डेवलपिंग कंट्रीज के अंदर भी वन हेल्थ अप्रोच के कॉन्सेप्ट को फॉलो किया गया है, जिसके तहत अगर जो कि WHO, OIE और FAO का कोलैबोरेटिव कॉन्सेप्ट है, जिसके अंदर अगर किसी भी एरिया रीजन के 70% कुत्तों की आबादी को अगर वैक्सीनेट किया जाए तो फिर वहाँ रेबीज कुत्तों में नहीं फैलता, क्योंकि हर्ड इम्यूनिटी डेवलप हो जाती है।
बहुत शुक्रिया आफ्ताब गौहर साहब, आपने हमारे लिए वक्त निकाला, मैनेजर रेबीज कंट्रोल प्रोग्राम, आप हमारे साथ थे, आपका बेहद शुक्रिया। हमारा अगला सेगमेंट है स्पोर्ट्स का, जिसमें हम बात करेंगे पाकिस्तान की पहली खातून एम्पायर हुमा फरा से।
जब से PCB ने आपका कहना चाहिए कि इंटरव्यू नशर किया है, सो लगता है कि पूरा पाकिस्तान आपके बारे में बहुत कुछ जानना चाहता है, और ये बड़ी ज़बरदस्त स्टोरी थी कि पहली खातून अंपायर, कैसा ये कहना चाहिए कि कितने बड़े एजाज़ की बात है, कितना प्राउड फील करती हैं इस अचीवमेंट पे?
जब से ये PCB ने प्रोजेक्शन दी है तब से तो ज़्यादा प्राउड फील कर रही हूँ। हालांकि मैंने काफ़ी देर से पाकिस्तान क्रिकेट बोर्ड के पैनल पर थी, और थैंकफुल हूँ मैं पाकिस्तान क्रिकेट बोर्ड की और मीडिया की भी थैंकफुल हूँ जिन्होंने मुझे इतनी प्रोजेक्शन दी और मुझे हाईलाइट किया। और जब से मुझे ये प्रोजेक्शन मिली है, पहले भी ऑनर फील करती थी, लेकिन उसके बाद से मैं ज़्यादा ऑनर फील करने लगी हूँ कि मैं पाकिस्तान की वाहिद फर्स्ट वुमेन अम्पायर हूँ कि जिसके हिस्से में ये एजाज आया। और मैंने कभी सोचा नहीं था कि मैं इतना बड़ा रिकॉर्ड बनाने जा रही हूँ।
और मतलब ये तो कि आपकी फैमिली कितनी इंस्पिरेशन ले रही है और बाकी पाकिस्तान के अंदर खवातीन, लेकिन पहले जरा इस पे पर आए, हमने ये पढ़ा कि आप 150 बॉल बने 170 मैचेस ऑफिशिएट कर चुकी हैं, इससे मुराद अंपायरिंग या मुख्तलिफ जैसे ऑफिशियल्स होते हैं, मैच ऑफिशियल्स होते हैं, सारे रोल इकट्ठे हैं, या अंपायरिंग आप कर चुकी हैं 150 से ज्यादा मैचेस में?
नहीं, इसका मतलब है सिर्फ मैच ऑफिशिएट जो की है
जा।
वो जो बाकी जो आप एज अ मैनेजमेंट और ऑफिशियल वो तो आप सारी जिंदगी मेरी ग्राउंड में गुजरी है, पहले खेलते हुए कॉलेज स्कूल लाइफ टाइम में, और देन फिर जब प्रोफेशन मैंने अडॉप्ट किया, क्योंकि मैं एज अ डायरेक्टर स्पोर्ट्स लाहौर गैरीगंज यूनिवर्सिटी में जॉब भी कर रही हूँ, तो मेरी जॉब भी इसी मेरे पैशन और मेरे प्रोफेशन और मेरे हॉबी के साथ इंटरलिंक करती है, कि मैं खेलती थी और इसी फील्ड में ही मैंने स्पोर्ट्स साइंसेज में मास्टर्स किया। और उस जिस वक्त मैं यंग थी उस वक्त मास्टर्स تک کی ہی ایجوکیشن یہاں پہ تھی پاکستان میں, اور ایم فل اور پی ایچ ڈی کی فیسلٹی نہیں تھی. تو وہ ابھی چار سال پانچ سال پہلے یہاں پہ پاکستان میں لاہور میں یہ فیسلٹی آفر کی یونیورسٹی آف لاہور نے, تو لہٰذا میں نے شروع سے میرا ڈریم تھا کہ ایک تو میرا نام ہو, میری فیملی کا نام ہو, اور پی ایچ ڈی کرنا میرا ڈریم تھا.
مجھے یہ بتائیں کہ جنرلی غیر میل امپائر ہو یا فیمیل امپائر ہو, انڈیویجول کسی پلیئر کے ساتھ یا کسی ٹیم کے ساتھ کوئی ہیٹ لو ریلیشن ہوتا ہے, کوئی پسند ناپسند ہوتی ہے, اور وہ کبھی کبھی کسی طور فیصلوں میں اثر انداز ہو سکتی ہے.
دیکھیں یہ تو ہماری سوسائٹی میں آپ دیکھیں مین ڈومینیٹڈ سوسائٹی ہے, تو ہر جگہ پہ مخالفت کا اور بیڈ کمنٹس یا کریٹیسزم, یہ تو لیڈیز کو ہر جگہ پہ, ایک بچی اسکول بھی جاتی ہے, کالج یونیورسٹی جاتی ہے, کہیں پہ بھی جاتی ہے, تو تھوڑا سا تو پرابلم اس کو فیس کرنا پڑتا ہے. ایسی ڈیفیکلٹیز اور ہر لڑکی کی زندگی میں ہی آتی ہے جو بھی پروفیشنلی آگے جاتی ہے یا جو بھی کسی فیلڈ میں, چاہے وہ ڈاکٹر ہو, چاہے انجینئر ہو, چاہے وہ پلیئر ہو, چاہے میں ایک امپائر ہوں. باقی لڑکیوں کی طرح مجھے بھی بہت ساری,
اگرچہ میرا سوال ڈیفرنٹ تھا لیکن اب اسی پہ ہی بات کر لیتے ہیں, تو کیا مشکلات اسپیشلی آپ کو کیا مشکلات تھیں جس ایرا میں آپ اسپورٹس کے میدانوں میں اپنے لیے جگہ بنا رہی تھیں یا اپنا کیریئر دیکھ رہی تھیں؟
ویسے اگر اوور آل اصل دیکھا جائے تو لائف میں بہت ساری پرابلمس آئیں, ہرڈلس آئیں, اپس اینڈ ڈاؤنس آئے, لیکن زندگی اسی کا نام ہے تمام ہرڈلس کو فیس کرنا. آپ امپائرنگ کے حوالے سے پوچھیں تو امپائرنگ کے حوالے سے ایسا کوئی اتنا مطلب کوئی اتنا سیریس کوئی پرابلم کوئی ایشو نہیں آیا. چھوٹی موٹی باتیں ہوتی ہیں وہ ہر جگہ پہ ہوتی ہیں, وہ مطلب کوئی اتنی قابل ذکر بات نہیں ہے. اور وہ میرا خیال ہے کہ جو بھی لڑکی گھر سے نکلتی ہے اسے یہ پرابلم فیس کرنی پڑتی ہے, اور اگر وہ فیس نہیں کرے گی تو وہ پھر گھر ہی بیٹھی رہے گی, پھر وہ باہر سروائیو نہیں کر سکتی, نہ وہ پڑھ سکتی ہے, نہ وہ جاب کر سکتی ہے.
اب ذرا اگر ہم امپائرنگ کی طرف آ جائیں, آپ نے ہاکی سے شروع کیا, پھر کرکٹ, اور کرکٹ میں پھر امپائرنگ کی طرف آپ آ گئی. امپائرنگ کتنا مشکل پیشہ ہے اس اعتبار سے کہ آپ کو تو پورا پورا دن میدان میں کھڑے ہونا پڑتا ہے, پلیئرز کو کے لیے تو ایک انرجی چاہیے ہوتی ہے, امپائرز کو کتنی انرجی کی ضرورت ہوتی ہے؟
نہیں, اگر ہم انٹرسٹ لیں تو بڑا یہ انٹرسٹنگ کام ہے. ہاں اگر ہم آپ اس کو ڈیوٹی یا بورنگ سمجھ کے کریں تو پھر واقعی آپ کی بات سے میں ایگری کروں گی کہ واقعی بڑا مشکل کام ہے.
امپائر کی انگلی بڑی اہم ہوتی ہے, آپ کی انگلی کا کتنا لوگوں کو انتظار ہوتا ہے, اور اگر آپ کی انگلی نہ کھڑی ہو تو کیا ریئیکشن ہوتا ہے؟
ظاہر ہے بیڈ جیسٹر شو کرتی ہیں پلیئرز کے, مطلب پلیئر جو ایز اے بالر ایز اے فیلڈر ہر پلیئر جو اپیل کرتا ہے وہ کہتا ہے کہ اس کی اپیل کا جو ریپلائی ہے وہ یس میں ملے. تو آخر جو بیٹسمین بیٹس وومین یا بیٹسمین جو بھی فیس کرنے کے لیے آیا وہ کھیلنے کے لیے آیا, تو ہمیں تو پھر جو ہمارا سب سے پہلا لیسن یہی تھا فیئر ڈیسیژن.
یہ بتائیں کہ اب آپ کو آئی سی سی کے پینل پہ جانے کے لیے کیا کرنا ہے, اور آپ چاہیں گی کہ آپ آئی سی سی کے پینلز میں جائیں اور انٹرنیشنل جو میچز ہیں آپ ان کو امپائر کریں؟
جی, بہت دیر سے یہ میرا ڈریم تھا, اور بیچ میں ایک ایسی سٹیج بھی آئی کہ میں نے سوچا کہ اب مجھے امپائرنگ کو خیر باد کہہ دینا چاہیے, لیکن پھر امید پہ دنیا قائم ہے. لیکن اب کافی مجھے امید نظر آئی ہے کہ جس طرح سے پی سی بی پہلے بھی ہمیں پروجیکشن دیتا تھا, لیکن اب زیادہ انہوں نے پروجیکشن دینا شروع کی ہے, اور ہمارے کورسز بھی اور ورک شاپ بھی ہماری کرواتے ہیں, اور میکسیمم میچز بھی دیتے ہیں تاکہ ہماری زیادہ سے زیادہ پریکٹس ہو. اور امید کرتی ہوں کہ ہمارا وومن سائڈ پہ بھی پاکستان کی طرف سے ہم ریپرزینٹ کریں, اور آئی سی سی پینل میں میرا نام جائے, اور میں آئی سی سی میں جا کے پاکستان کا نام روشن کروں, جیسے کہ علیم ڈار نے.
اب آتے ہیں آخری بات پہ, آپ نے جیسے کہا کہ شروع میں آف کورس چیلنجز تھے, آج فیملی کتنا آپ کو آئیڈیالائز کرتی ہے, فیملی کے اندر بچیاں لڑکیاں بالخصوص, اور پھر اب چونکہ یہ امپائرنگ ہے اور ایک یونیک شعبہ ہے جس کو آپ نے یعنی یہ بیریئر توڑے ہیں, اور پہلی دفعہ آپ ایک خاتون امپائر کی حیثیت سے سامنے آئی ہیں, سو اب تو چونکہ پاکستان میں خواتین کافی عرصے سے کرکٹ کھیل رہی ہیں, سو ایکسپیکٹ کیا جائے کہ وہ باقی آفیشلس کی حیثیت سے کوچنگ میں, امپائرنگ میں, اور ایون میچ ریفری کے طور پہ انہیں میں سے ایک لاٹ جو ہے وہ پاکستان کو ملنے والی ہے, اور نئی لڑکیاں آپ کو کیسے آئیڈیالائز کرتی ہیں آج کے پاکستان کی لڑکیاں؟
جی, مجھے دیکھ کے بہت سی لڑکیاں اس فیلڈ میں آئیں, और अभी आना भी चाहती हैं। जैसे काफी इन दिनों प्रोजेक्शन मिली हम लोगों को, हाईलाइट किया मीडिया ने भी, तो बहुत सारी यंगस्टर फीमेल के फोन आते हैं, मुझे मैसेज आते हैं, ईमेल आती है कि आप कैसे इस फील्ड में गई, इसका क्या प्रोसीजर है, इसके लिए क्या तरीकेकार अडॉप्ट करना है, तो मैक्सिमम लोगों को मैं गाइड कर।
थैंक यू सो मच, आपने हमें ज्वाइन किया, हमारे लिए आपने बात निकाला और गुड लक आपके फ्यूचर एंडेवर्स में।
और सामिन, इसके साथ ही वॉइस ऑफ अमेरिका वाशिंगटन से हमारा ये प्रोग्राम आपकी दुनिया अपने अख्तिताम को पहुंचता है। आपको बताते चलें कि आप भी इस प्रोग्राम में शरीक हो सकते हैं, लेकिन अब ये प्रोग्राम चूंकि रिकॉर्डेड है तो आपकी कॉल्स को हम शामिल नहीं कर सकते अपने प्रोग्राम में, लेकिन हम आपको जल्द एक व्हाट्सएप नंबर देंगे और उसके साथ साथ हमारे जो फेसबुक पेजेस हैं उसके ऊपर आप बहरहाल अब भी आके अपनी राय का इजहार कर सकते हैं हमारे प्रोग्राम्स के बारे में। अपनी राय दीजिए, अपनी तजावीज़ दीजिए, अपने मशवरे दीजिए कि इस प्रोग्राम को कैसे बेहतर बनाया जा सकता है। ये भी बताइए कि आपको कौन कौन से सेगमेंट्स अच्छे लगते हैं और उसमें आप किन मेहमानों को ख़ास तौर पर देखना चाहते हैं। प्रोग्राम यहाँ पे ख़त्म करते हैं, आपकी दुनिया, असद हसन को इजाज़त दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।